الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد وعن عائشة رضي الله تعالى عنها قالت قال رسول الله صلى الله عليه وسلم إذا أكل أحدكم فليذكر اسم الله تعالى فإن نسي أن يذكر اسم الله تعالى في أوله فليقل بسم الله أوله وآخره رواه أبو داود والترمذي وقال حديث حسن صحيح صدق الله العظيم. پردہ نشین میری محترمہ مائیں اور بہنیں میرے بھائیوں دوہ آج کے سبق میں پھر آگے کھانے کی فضیلت کھانے سے پہلے کیا پڑھنا چاہیے اور کھانے کے درمیان اگر شروع میں بھول جائے تو کیا پڑھنا چاہیے ان تمام چیزوں کے بارے میں پھر کچھ مسائل ہمارے سامنے آ جائیں تو ہمیں پتہ چلے کہ سنت کیا ہے اور سنت پر عمل کرنے کا کتنا ثواب ہے اور ہم کون کون سے سنت کو بھول گئے ہیں ان تمام چیزوں کو انشاءاللہ آج کے سبق میں بیان کیا جائے گا. آپ تمام لوگ ماشاءاللہ نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ آپ کو محبت ہے اس لیے ان کی باتوں کو سننے کی بھی آپ کو محبت ہے اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ کی سنت پر عمل کرنا ضروری ہے تب اللہ کی محبت پیدا ہوگی. اسی لیے قرآن کریم میں ہے قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ. اگر تم اللہ کو اپنا محبوب بنانا چاہتے ہو if you want to make Allah your beloved then you have to follow the way of رسول اللہ صلی اللہ علیہ وسلم. اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنت کے مطابق زندگی گزارنا ہے. لیکن ایک آدمی کے دل میں اگر محبت ہوگی تو ہی کسی کے طریقے پر چلے گا. اگر دل میں محبت نہیں ہوگی تو پھر کیسا ہی سامنے والا ہو اس کے طریقے پر نہیں چلے گا. تو ظاہری بات ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کے پاس ایک صحابی آئے اور آنے کے بعد کہا قیامت کب آئے گی؟ فرمایا تم نے قیامت کے لیے کیا پریپیئر کر دیا ہے، کتنی تیاری کی ہے؟ تو انہوں نے کیا کہا، میں نے کوئی تیاری تو نہیں کی ہے لیکن میں اللہ رسول صلی اللہ علیہ وسلم سے محبت کرتا ہوں. کیا کہا؟ اس کا یہ مطلب نہیں تھا کہ صحابی ہو کر کچھ نہیں کرتے ہوں گے. ظاہری بات ہے وہ اتنی زیادہ سنن نوافل وغیرہ اتنی زیادہ نوافل پر عمل کرتے نہیں ہوں گے لیکن پھر بھی کہہ رہے ہیں میں نے کوئی عبادت نہیں کی اتنی زیادہ لیکن مجھے اللہ رسول صلی اللہ علیہ وسلم سے محبت ہے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے بیان فرمایا المرء مع من احب، انسان قیامت کے دن اس کے ساتھ جنت میں داخل ہوگا جس کے ساتھ اس کو محبت ہوگی. تو اگر ہمارے دل میں نبی اکرم صلی اللہ علیہ وسلم کی بے حد محبت ہے تو پھر ہمارے لیے سنتوں کے مطابق زندگی گزارنا آسان ہے. اور یہ دونوں چیز ضروری ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ محبت بھی ہو اور ان کا طریقہ بھی ہو. دونوں چیز ہوگی تو اللہ خوش ہو جائے گا، ہم اللہ کے محبوب بن جائیں گے، اللہ ہماری مغفرت کر دے گا. اس لیے سنتوں کا جاننا بھی ضروری ہے اور نبی صلی اللہ علیہ وسلم کے ساتھ محبت کرنا بھی ضروری ہے. آج کے اس سبق میں اس حدیث میں جو ابو داؤد شریف کی حدیث ہے، فرماتے ہیں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جب تم میں سے کوئی شخص کھانا کھائے تو بسم اللہ پڑھ کر کھانا کھائے، اگر کھانے کے شروع میں اللہ کا نام لینا بھول جائے نسی ان یذکر اسم اللہ تبارک و تعالی فی اولہ، شروع میں نام لینا بھول جائیں تو پھر बीच में याद आए तो क्या कहें, फलियकुल बिस्मिल्लाही अव्वलहु आखिरहु। कौन सी दुआ पढ़नी है? बिस्मिल्लाही अव्वलहु वाखिरहु। शुरू और आखिर दोनों ही हालत में अल्लाह का नाम है। इस रिवायत में अल्लामा तहतावी रहमतुल्लाह अलैह फरमाते हैं कि ये बात खाने के मुतालिक है कि शुरू में अगर भूल जाए तो बाद में बिस्मिल्लाही बिस्मिल्लाह अव्वलहु वाखिरहु पढ़ने से सुन्नत अदा होगी या नहीं। शुरू में अगर बिस्मिल्लाही वाला बरकतिल्ला पढ़ लिया तो फिर क्या है, सुन्नत अदा हो जाएगी। लेकिन अगर कोई शुरू में भूल गया और बीच में उसको बिस्मिल्ला याद आ गई तो क्या उस बिस्मिल्ला कहने से सुन्नत अदा होगी या नहीं जो बीच में पढ़ी जाएगी, बिस्मिल्लाही अव्वलहु वाखिरहु। तो अल्लामा तहतावी फरमाते हैं कि शुरू में भूल जाए और बीच में खाने में याद आ जाए तो फिर सुन्नत अदा हो जाएगी, सुन्नत का सवाब उसको क्या है। लेकिन आगे वो फरमाते हैं वुजू के शुरू में बिस्मिल्लाह पढ़ना भूल गया, वुजू के शुरू में बिस्मिल्लाह पढ़ना, उसने वुजू तो शुरू करना बिस्मिल्लाह अल्हम्दुलिल्लाह से, लेकिन अगर बिस्मिल्लाह कहना भूल गया तो दरमियान में याद आने से सुन्नत का सवाब नहीं मिलेगा। दोनों फर्क है, खाने में और वुजू में, वो इबादत है और इबादत में पहले से नियत होनी जरूरी है बिस्मिल्लाह पढ़ना। एक मसला तो ये समझ में आ गया आपको, बहुत सारे ऐसे मसाइल हैं जैसे खाने के बाद की दुआ है, हमने बचपन में क्या पढ़ी है, अल्हम्दुलिल्लाह अल्लज़ी अत्अमना वसकाना वजअलना मिनल मिनल पढ़ते हैं। कहीं रिवायत में मिनल का लफ्ज नहीं है, एक बहुत 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 कहीं एक ज़ईफ रिवायत जिसे मिनल मुस्लिमीन है, असल में क्या है वजअलना मुस्लिमीन। मीनिंग के एतबार से दोनों बराबर है लेकिन सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम का एक नूर होता है कि अल्लाह के नबी क्या पढ़ते थे, सही रिवायत में क्या है अल्हम्दुलिल्लाह अल्लज़ी। बहुत सारे ऐसे होंगे जो मिनल हमने बचपन में पढ़ाया तो वही याद रह जाए, लेकिन सही अगर देखना जाए सही हदीस देखी जाए तो अल्लाह के रसूल क्या पढ़ते थे, अल्हम्दुलिल्लाह अल्लज़ी अत्अमना वसकाना वजअलना मुस्लिमीन वजअलना मुस्लिमीन। तो यहां पर कहा खाने के शुरू में भूल जाए बीच में याद आए तो पढ़ने पर सुन्नत का सवाब मिल जाएगा, लेकिन वुजू के शुरू में भूल जाए और बीच में पढ़े तो उसको सुन्नत का सवाब नहीं मिलेगा। नंबर एक। नंबर दो, मुहीत फिका की बड़ी किताब है, उसमें लिखा है अगर कोई शख्स वुजू करते वक्त बिस्मिल्लाह के बजाय ला इलाहा इल्लल्लाह पढ़ ले शुरू करते वक्त वुजू को, बिगिनिंग ऑफ वुजू ही और हर रिसाइटिंग ला इलाहा इल्लल्लाह या अल्हम्दुलिल्लाह ओनली या अशहदु अल्ला इलाहा इल्लल्लाह, कोई भी जुमला अल्लाह की तारीफ का पढ़ेंगे तो सुन्नत अदा हो जाएगी। अगर बिस्मिल्लाह नहीं पढ़ा है कोई भी जुमला शुरू में पढ़ना चाहिए अल्हम्दुलिल्लाह सुभान अल्लाह ला इलाहा इल्लल्लाह अशहदु अल्ला तो सुन्नत अदा हो जाएगी। इसी तरह खाने के शुरू में बिस्मिल्लाह के बजाय अगर किसी ने यही अल्फाज पढ़ लिए ला इलाहा इल्लल्लाह अल्हम्दुलिल्लाह, इसी तरह अशहदु अल्ला इलाहा इल्लल्लाह बिस्मिल्लाह वाला नहीं पढ़ा तो भी उसको अल्लाह के नाम से शुरू करने वाला कहा जाएगा और सुन्नत का सवाब मिल जाएगा। ये दो फर्क मैंने आपके सामने बयान कर दिए, पहला फर्क अल्लामा तहतावी ने लिखा है, दूसरा फर्क मुहीत फिका की सबसे बड़ी किताब में ये बात लिखी हुई है। ये बात आपको समझ में आ गई, और भी मसाइल समझने चाहिए, छोटे छोटे मसाइल है लेकिन बहुत उम्दा मसाइल है जिसको इंसान को चाहिए कि उस पर अमल करे ताकि सुन्नत का नूर हमारी जिंदगी में पैदा हो। अब शैतान खाने के वक्त हाजिर होता है, दूसरी रिवायत में है समीतु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इदा दखल रजुल बैतहु फذكر الله عند دخوله وعند طعامه। ये मैंने गुजिश्ता हफ्ते रिवायत बयान की थी, जब घर में दाखिल हो तो अल्लाह का जिक्र करे, बिस्मिल्लाह पढ़े और खाने बैठे तो बिस्मिल्लाह पढ़े। قال الشيطان अगर इसने अल्लाह का जिक्र करके घर में दाखिल हुआ, खाने में बैठा, तो वो अपने शैतान अपने दोस्तों से कहता है ला मबीत लकुम वला अशा ए शैतानो, मेरे लिए तुम्हारे लिए इस घर में न सोने की जगह है न खाने की जगह है, न सोने की जगह है न खाने की। ये बिल्कुल मुस्लिम शरीफ में सही हदीस है। हम बगैर बिस्मिल्लाह के दाखिल हो जाते हैं घर में, शैतान भी साथ में दाखिल हो जाता है। अगर खाने में पढ़ लिया बिस्मिल्लाह लेकिन सोने में तो वो दाखिल हो ही जाएगा, इसलिए कि घर में दाखिल हो गया वो जो चाहे कर सकता है। इसलिए वईदा दखल फल यज़कुरिल्लाह तआला इंदा दुखुली, जब इसने दाखिल हो तो बिस्मिल्लाह पढ़ा, तो ताम के वक्त भी दाखिल होते वक्त भी, तो शैतान कहता है अदरक तुमुल मबीता। शैतान क्या कहता है, तुम्हें यहां रात गुजारने का ठिकाना अगर ये आदमी पर लेता है तो क्या कहता है, इस घर में मुझे रात गुजारने का ठिकाना नहीं मिला न खाने की जगह मिली। और अगर ये बिस्मिल्लाह पढ़े बगैर घर में दाखिल हो गया तो शैतान इतना खुश हो जाता है और कहते हैं टुनाइट आई एम रेंटिंग इन दिस हाउस, आज की रात में इस घर में गुजारूंगा। अदरक तुमुल मबीता वईदा लम यज़कुरिल्लाह इंद तामी अदरक तुमुल मबीता वला शा, और खाने से पहले भी बिस्मिल्लाह या खाने के बीच में भी भूल गया तो शैतान कहता आज तो खाना भी मिल गया मुझे और साथ साथ में सोना भी मिल गया। इससे मालूम होता है शैतान और उसके चेले चाटे जितने भी है उससे बचने का इलाज एक है बिस्मिल्लाहिर्रहमानिर्रहीम, और उस वक्त की जो दुआ है वो पढ़ लो, और वो दुआ है घर में दाखिल होने की अल्लाहुम्मा इन्नी अस्अलुका खैरल मौलज व खैरल मखरज बिस्मिल्लाहि वलजना बिस्मिल्लाहि खरजना व अलल्लाहि रब्बिना तवक्कलना। ये रिवायत अबू दाऊद शरीफ की है, घर में दाखिल होने के बाद ये दुआ पढ़ लेते हैं तो घर में कोई मुसीबत आपको नजर नहीं आएगी। आई बात समझ में, छोटी छोटी दुआएं है ना याद करनी चाहिए। हमें याद रहता है कौन से रेस्टोरेंट में अच्छा खाना मिलता है और वो रेस्टोरेंट के नाम भी याद होते हैं, और बाज मरतबा क्या है एक्टर कौन सा अच्छा है उसके नाम भी याद होते हैं, बाज मरतबा क्रिकेटर के नाम भी याद होते हैं, लेकिन अल्लाह के नबी की एक दुआ जो आपके फायदे के लिए है मेरे और आपके, वो तो बता के चले गए। तुम अपने घर में मुसीबत देखना नहीं चाहते तो ये दुआ पढ़ लो बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ के दाखिल हो जाओ तो शैतान दाखिल नहीं हुआ। अब तुम घर में दाखिल हो तो कोई परेशानी देखना नहीं चाहते हो बीमारी वगैरह, ये दुआ भी पढ़ लो अल्लाहुम्मा इन्नी अस्अलुका खैरल मौलज व खैरल मखरज बिस्मिल्लाहि वलजना बिस्मिल्लाहि खरजना व अलल्लाहि रब्बिना तवक्कलना। अल्लाह के नाम से निकला, अल्लाह के नाम से मैं आया अंदर घर में, बाहर निकला था आया, अल्लाह के नाम से मैं निकला था, अल्लाह के नाम से मैं क्या है दाखिल हुआ, अल्लाह तुझ पर मेरा भरोसा है। अब दुआ पढ़ के अल्लाह पर भरोसा करें, और फिर इसे मालूम होता है कि खाने के दौरान ये शैतान शरीक होता है, और लुकमा अगर कोई गिर जाए तो ऐसी सूरत में उसको उठाकर अच्छा साफ करके खा लेना सुन्नत है। दाना हो गिर गया उसको उठा के खा लेना क्या है, कभी तो ये अमल करना चाहिए। प्लेट से दो तीन दाने गिर गए उसको उठा के खा लो, दस्तरखान तो बिछा हुआ है, उठा के खा लो, सुन्नत का सवाब है, और एक सुन्नत पर 100 शहीद का सवाब है। एक सुन्नत पर कितने भाई 100 शहीद का, अगर नबी जी की सुन्नत समझकर करेंगे तो अल्लाह को प्यार आ जाएगा। अल्लाह खुद कह रहा है मेरे नबी के तरीके के मुताबिक जिंदगी गुजारोगे तो मेरा महबूब बन गया तुम। इसीलिए ابو شیخ رحمت اللہ علیہ نے امام غزالی نے لکھا ہے علوم میں کہ جو دسترخوان یا برتن سے گھرے ہوئے کھانے کے ٹکڑوں کو, روٹی کا ٹکڑا, بریڈ کا ٹکڑا, دانے ہو کھانے کے, رائس ہو, تو اس کو کھالے اٹھا کے اس کے گھر میں تنگ دستی نہیں آتی ہے, فقیری نہیں آتی ہے, پاورٹی نہیں آتی ہے, اس کے گھر میں کیا ہے, تنگ دستی نہیں آتی ہے, ہاں غریبی نہیں آتی ہے, رونا نہیں پڑتا. اسی طرح آگے فرماتے ہیں اللہ اس کھانے والے کو جو دانا گر گیا ہے, جو روٹی کا ٹکڑا نیچے گر گیا ہے اس کو اٹھا کے کھا لیا تو اللہ تعالیٰ اس کو خطرناک بیماری جیسے جزام کی بیماری, برس کی بیماری, لیپرسی ہے, اسی طرح سٹروک ہے, ڈس ایبلٹی ہے, اور اس ان تمام بیماریوں سے اللہ اس کی حفاظت کرے گا اور اس کی اولاد کو عقل مند بنائے گا, پاگل پنے سے, ڈپریشن سے اللہ اس کی حفاظت کرے گا. یہ بات امام غزالی نے یا علوم میں لکھی ہے. بھائی ایک سنت ہے, دانا اٹھا کے کھا لیا, کتنا مشکل ہے, کوئی مشکل ہے, دو تین دانے گر گئے اٹھا کے منہ میں رکھ دیے, بھائی اس بڑے پلیٹ سے یا پٹیلے سے اٹھایا اور اپنی پلیٹ میں ڈالا, بیچ میں گر گئے اٹھا کے رکھ دو کھا لو. نہیں 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 یار, میں تو مالدار آدمی ہوں یار, میں نیچے کا کیوں کھاؤں, اس کو عیب سمجھتے ہیں, میرے نبی کی سنت کو عیب سمجھے. صحابی فرماتے اترکو سنت الحبیبی لہؤلاء الحمقاء, ان پاگلوں کی وجہ سے میں کیا ہم اپنے نبی کی سنت کو چھوڑ دوں گا, جنہوں نے نیچے اٹھا کر لقمہ منہ میں رکھا. تو پڑوسی نے کہا یہ سارے بڑے بڑے بادشاہ ہے اور کرسچن ہے, وہ سمجھیں گے تو کتنا بے ادب آدمی ہے, نیچے سے اٹھا کے کھاتا ہے. فرمایا اترکو سنت حبیبی, کیا میں نبی کے اپنے حبیب کی سنت چھوڑ دوں ان پاگلوں کی وجہ سے, ان بے وقوفوں کی وجہ سے؟ یہ تو دل میں محبت ہو تو کرے گا آدمی, محبت نہیں تو نہیں کرے گا. یہ ہے میرے نبی کی محبت. آگے فرمایا دیلمی کی حدیث مسند فردوس میں کہ اللہ تبارک و تعالی اس کی اولاد کو نیک بنائے گا. یہ دانا اٹھا کے کھاتا ہے, اولاد کو اللہ نیک بناتا ہے, اور اس کے گھر میں فقیری غریبی نہیں آئے گی. امام غزالی نے ایک اور بات لکھی ہے جلد دو میں صفحہ 12 پر, فرمایا جو آدمی لقمہ, روٹی کا ٹکڑا, بریڈ کا ٹکڑا اور دانا نیچے گرا دسترخوان پر, اس کو اٹھا کے منہ میں رکھتا ہے تو اللہ اس کی روزی میں وسعت عطا فرما دیتے ہیں, اللہ اس کی روزی میں برکت عطا فرماتے ہیں اور اس کی اولاد میں اللہ عافیت دیں گے, تندرستی دیں گے, صحت دیں گے, بیماریوں سے وہ پورا گھر محفوظ رہے گا. کسی نے نیت کر لی اللہ تیرے نبی کی سنت ہے, دانا اٹھا کے کھاتا ہوں, میری یہ بیماری ختم فرما ہو جائے. سمجھ میں آ رہی بات؟ اس لیے امام غزالی کی ایک بات میں لوگوں کو کہا کرتا ہوں, جنت کی حوروں کا مہر کیا ہے؟ ڈاوری. جنت کی حوروں کا مہر کیا ہے؟ فرمایا کھانے کے ریزوں کا چننا. کیا مطلب؟ کھاتے ہوئے کچھ دانے کچھ ٹکڑے نیچے گر گئے, اس کو اٹھا کر کھانا, تم نے جنت کی حور کا مہر ادا کر دیا. احیاء العلوم میں امام غزالی نے اس کو لکھا ہے. بھائی یہ میں چن چن کر آپ کے سامنے بیان کرتا ہوں, اب لوگ سمجھتے نہیں ہے نا سنت کا کتنے بڑے فوائد ہے اس کے. اسی لیے آپ عبداللہ ابن ام حرام رضی اللہ تعالیٰ عنہ کی حدیث مجمع الزوائد جلد نمبر 5 میں صفحہ 37 پر لکھی ہوئی ہے, نبی اکرم صلی اللہ علیہ وسلم کا بیان ہے, جو شخص دسترخوان پر گرے ہوئے ٹکڑوں کو تلاش کر کے کھا لے گا, کہ کبھی ادھر تو نہیں گرا ہے, کبھی ادھر تو پلیٹ ہٹا کر دیکھا نیچے تو نہیں گرا ہے, کھا لے گا اللہ اس کی مغفرت کر دے گا. چھوٹی چیز ہے, اللہ اس کی کیا کرے گا؟ مغفرت. حوالہ بھی دیا میں نے آپ کو کتاب کا اور حدیث کا حوالہ, اور یہ بات تو میں نے گزشتہ ہفتے بھی سنائی تھی, حضرت نبی شاہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے, نبی اکرم صلی اللہ علیہ وسلم فرمایا, مشکات شریف کی حدیث ہے صفحہ 368 پر یہ حدیث لکھی ہوئی ہے, کہ جو کسی برتن میں کھائیں प्लेट में खाएं, उसको अच्छी तरह साफ कर ले, उसको क्या कर ले, अच्छी तरह साफ कर। चलो ऑयलिश है, उसको साइड पर कर दिया, ऑयल को ज्यादा ऑयल है तो, या अगर इसी तरह, लेकिन उसको हटा करके जो टुकड़े हैं रोटी के या इसी तरह दाने हैं उसको साफ कर लो और मुंह में डाल लो। जो आदमी खूब साफ करे प्लेट को, बर्तन उसे दुआ देता है, वो प्लेट उसको दुआ देता है कि जिस तरह उसने मुझे शैतान से आजाद किया, ए अल्लाह आप उसे जहन्नम से आजाद कर दीजिए। क्या दुआ है? जिस तरह उसने मुझे शैतान से, नहीं शैतानी काम है नीचे गिरा कर न खाना, जिस तरह उसने मुझे, इसी तरह क्या है दुआ, अल्लाह उसे जहन्नम से, ये दुआ है। किनकी भाई? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की दुआ है, जो कि नबी सल्लल्लाहु अलैहि वसल्लम का शैतान तो मुसलमान हो गया, उनके पास नहीं था, हम सबके पास तो है, साथ में ही रहता है हर एक के साथ हदीस में। लेकिन अल्लाह के हबीब क्या फरमाते हैं, हे अल्लाह आप उसे भी, यानी जो इस तरह नीचे से उठा के खा ले और बर्तन को साफ कर ले, उसे जहन्नम से आजाद कर दीजिए। लोग दुआ के लिए कहते हैं भाई मेरे लिए दुआ करना, अरे ये सुन्नत अदा करो, सुन्नत अदा करो, कितनी दुआएं मिलेगी आपको अल्लाह के नबी, ये है नबी जी की सुन्नत, एक एक सुन्नत में कितने फवाइद है। क्यों? अल्लाह ने कहा है कुरान में, पूरे कुरान में एक ही आयत कही मैंने कुछ स्थापित, एक ही आयत है कि अल्लाह क्या कहते हैं, मैं तो अल्लाह, अल्लाह तो अल्लाह की शान क्या है, कोई आदमी समझ सकता है? नहीं समझ सकता। लेकिन कहते तू चाहता है कि मैं तेरा महबूब बन जाऊं या तू मेरा महबूब बन जाए, बस एक काम कर, ये मेरे नबी है ना उसका तरीका गुजार ले, तू मेरा महबूब बन जाए, बस उनके तरीके पर चल। देखो कितना महबूब है अल्लाह का, नबी अल्लाह के कितने महबूब है कि उनके तरीके पर चलने पर अल्लाह राजी हो जाता है। इसीलिए बर्तन तो है ही मासूम, बर्तन का कोई गुनाह है? प्लेट का कोई गुनाह है? कोई गुनाह है मार। और मासूम की दुआ तो क्या होती है? कबूल होती है। इतने छोटे से काम पर चाट लिया अपने ऐसा, और इतना बड़ा सवाब और इतनी ज्यादा बरकत है घर में, उसका अंदाजा कौन कर सकता है? मेरी माएं और बहने, आप जो आती हर वेनसडे को, आपको कितना समझने का मिलता है मेरे भाइयों, कितनी बातें समझने की मिलती जो हमने जिंदगी गुजर गई करते हैं लेकिन सुन्नत समझ कर रही, और उसमें क्या क्या फौज का पता ही नहीं है। इसीलिए उलमा फुकहा किराम की खिदमत में बैठा करो, मजलिसों में आया करो और सुना करो, मजलिसों से दिल जिंदा हो जाता है। ये हजरत अली फरमाते हैं, आही कल्ब का बिल मौइज़ा, तेरे दिल को जिंदा कर किसे, नसीहत से। दिल मुर्दा है ना, उसको जिंदा कर नसीहत से। नसीहत जहां कहीं हो रही हो, कुरान की हदीस की, उसमें बैठा करो, उसमें हाजिर होया करो। अल्लाह पाक उस नसीहत की, नबी जी की बरकत से, नबी जी की बातों की बरकत से और अल्लाह की बातों की बरकत से इंशाल्लाह दिल जिंदा हो जाएगा। वनव्विरहु बिलहिकमा, और आगे फरमाया अपने नबी की सुन्नत से उसको खूब रोशन कर दे। एक एक सुन्नत से दिल क्या हो जाएगा? रोशन हो जाएगा। आगे चलते हैं तीसरा मसला। तो मसला हो गया खाने से पहले, खाने के बाद, खाने के दरमियान में दुआ का और वुजू का साथ में। नंबर दो, दस्तरखान पर गिरे हुए टुकड़े को उठाना। नंबर तीन, बर्तन को साफ कर लेना। तीन मसले हो गए। चौथा मसला, खाने के बाद हाथ धोना, पूछना उसका क्या हुक्म है। हम चलते पहले हदीस को सुन लेते हैं। मुस्लिम शरीफ की हदीस है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बयान फरमाते, इस हदीस के रावी है जाबिर बिन अब्दुल्ला रज़ियल्लाहु ताला अन्हु, फरमाया हाथ को रुमाल से उस वक्त तक न पूछो जब तक कि उसे तुम उंगलियों को चाट न लो, यानी टिश्यू से या क्या कहते हैं धोने से पहले क्या कर लो, अपनी उंगलियों को चाट लो, उसके बाद हाथ को साफ करो। ये अल्लाह के नबी ने बयान फरमाया, वरना तुम्हारी उंगलियों पर बरकत के कुछ दाने होंगे वो चले जाएंगे और तुम्हारे पेट में बरकत पैदा नहीं होगी। भाई ये मैं नहीं कह रहा हूं, अल्लाह के नबी कह रहे, सल्लल्लाहु अलैहि वसल्लम। इब्न अब्बास रजी अल्लाह तआला भी यही फरमाते हैं, जब तक उंगलियां न चाटो वहां तक उसको साफ न करो और धोवो मत, पहले उंगलियों को चाट लो। अब हाथ को धो लिया आपने, अब क्या करना है? पांचवा मसला, जाबिर रजी अल्लाह तआला आगे फरमाते, बुखारी शरीफ की हदीस है, सही हदीस है, जिल्द दो में इसको बयान किया है किताब उताम में। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, जाबिर रज़ियल्लाहु अन्हु फरमाते हैं कि हम लोग नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में खाने की यानी पेट भरकर खाना नहीं खाते थे, हम पेट भरकर खाना नहीं खाते थे, बल्कि खाना कम होता था, खाना ही ज्यादा नहीं होता था, जितना होता हम खा लेते, और ना हमारे पास कोई टिश्यू होता था, न कोई रुमाल हैंकी होता था। अब क्या करते थे? शोरबा लगा हुआ होता था उंगलियों पर, ना कड़ी जिसको कहते हैं, तो हम उसको हथेलियों पर मल लेते थे, ऐसा बाजुओं पर ऐसे मल लेते थे। लेकिन वो उस जमाने का खाना भी ऐसा नहीं जैसे आजकल ऑयल वाला कि अपने बदन पर लगाया तो बदबू आ गई कि ये क्या खाकर बदन को भी खिलाकर आया है, ऐसा नहीं था, ऐसा सूखा खाना होता था। और फिर हाथ नमाज पढ़ लेते थे, हाथ भी नहीं धोते थे, मालूम होता है खाना इतना ज्यादा कड़ी वाला इतना ज्यादा नहीं होता जैसे आजकल घी मरी मसाले क्या क्या डालते हैं, तो नहीं हुआ। तो यहां पर एक रिवायत बयान फरमाई है, हाफिज इब्न हजर अस्कलानी ने लिखा है कि हाथ के चाटने के बाद उसकी बदबू को दूर करने के लिए धोना मुस्तहब है। धोना क्या है भाई? मुस्तहब है। अबू दाऊद शरीफ की हदीस है और इब्न माजा की भी, कि किसी ने खाने की चिकनाहट को धोकर साफ नहीं किया और कोई तकलीफ पहुंच गई। अब कौन सी तकलीफ पहुंच जाएगी? हाथ को साफ नहीं किया, सो गया कहीं, यहां तो नहीं पता, इंडिया पाकिस्तान में बेचारे छोटे छोटे घरों में सो जाते हैं ना, तो फिर वो खाने की बदबू सुनकर चूहे भी आते हैं ना, सांप आ गया है, कोई चीज जो बदबू को सूंघते हैं, तो क्या करेंगे? वो आएंगे तो अपनी उंगलियों को खा लेंगे या उंगलियों को काट लेंगे, और फिर क्या होगा? अल्लाह के नबी फरमाते फिर किसी और पर मलामत ना करना, हाथ को खाने के बाद क्या कर लेना चाहिए? चाटने के बाद धो लेना चाहिए। ये इब्न माजा की रिवायत है और अबू दाऊद शरीफ मिश्कात शरीफ में इसको लिखा है। तो हदीस में हाथ धोने की तरगीब है, समझ में आई बात, कि उसकी बदबू को क्या करो? जाहिर करो। मालूम होता है हाथ का धोना क्या है भाई? सुन्नत। अब आजकल जो मसले हैं बहुत जरूरी है, इंपॉर्टेंट, दस्तरखान पर खाना सुन्नत है। कहां बैठकर खाना सुन्नत है? दस्तरखान पर खाना सुन्नत है। हजरत अनस रजी अल्लाह तआला फरमाते हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने न कभी टेबल पर बैठकर खाना किया न तश्तरियों पर। पूछा वो किस पर बैठकर खाना खाते थे? तो दस्तरखान पर। किस पर भाई? इसीलिए अगर कारपेट भी हो तो उस पर क्या बिछा देना चाहिए? दस्तरखान बिछा देना, ताकि दस्तरखान की सुन्नत अदा हो जाए, ज्यादा हो जाए, सुन्नत अदा हो जाए। दस्तरखान पर क्यों खाने का हुक्म दिया? हदीस हजरत आयशा रजी अल्लाह तआला फरमाती है, मलाइका फरिश्ते जब तक के दस्तरखान बिछा रहता है घर वालों के लिए रहमत की दुआएं करते रहते हैं। किसकी भाई? रहमत की दुआ करते हैं। मालूम होता है दस्तरखान पर खाना क्या है? सुन्नत है। बिला दस्तरखान बिछाए, टेबल की बात नहीं कर रहा हूं अभी मैं, बिला दस्तरखान बिछाए खाना सुन्नत के खिलाफ। आप सल्लल्लाहु अलैहि वसल्लम का दस्तरखान चमड़े का होता था, जिसका भाई चमड़े का होता है, स्किन का, और गोल होता था,
क्योंकि लोग गोल गोल बैठ जाते थे ना ऐसे, हमारी तरह नहीं, तू तेरी प्लेट में खा, तू तेरी प्लेट में खा, मैं तेरी प्लेट, वैसे गोर दस्तरखान होता था बड़ा। आज भी अरब लोग करते हैं, हमने तो देखा, वो एक बड़ी प्लेट उठी सारे बैठ जाते, वही तरीका, वही तरीका। ईसा अलैहि सलाम पर जो माइदा उतरा था, जो आसमान से खाना उतरता था ना, माइदा कुरान में है ना, आसमान जन्नत से खाना, वो चमड़े के दस्तरखान पर था। और अब आगे दूसरा मसला, जमीन पर खाना बैठकर खाना सुन्नत है। कहां बैठकर खाना है सुन्नत है?
जमीन,
जमीन, जमीन पर। उसके फजाइल क्या है? हदीस है मजमू ज़वाइद की, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में एक आदमी खाना लेकर आया, तो नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया ये दस्तरखान है नीचे जमीन पर, उस पर रखो, मैं वहां बैठकर खाऊंगा, यहां नहीं, नीचे बैठकर खाना खाऊ। और अनस बिन मालिक फरमाते हैं नबी सल्लल्लाहु अलैहि वसल्लम ने मेज पर, टेबल पर कभी खाना नहीं खाया, अनलेस कोई आदमी डिसेबल हो, पैर का मसला हो, बैठ न सकता, उसके लिए तो वो तो माजूर है। यहां बात चले जनरल की, किसकी बात चल रही है? जनरल आदमी, नॉर्मल आदमी की, जिसको कोई तकलीफ नहीं है, माशाल्लाह फिर भी बादशाह की तरह बैठ के खाना खाता है। ऐसी सूरत में ये अकेले खाना खाते हैं घर में भी बीबी के साथ, तो फरमा रहे हैं कभी नहीं। अनस बिन मालिक फरमाते हैं आप सल्लल्लाहु अलैहि वसल्लम सवारियों पर किसी के पीछे बैठ जाते थे और आपके खाने का दस्तरखान जमीन पर रखा जाता था, सवारी पर बैठकर भी नहीं खाते थे, गुलामों की तरह खाना खाना। अल्लाह तूने नेमत दी है, मैं तेरा गुलाम हूं, वरना मैं इस काबिल नहीं था कि मुझे खाना दिया जाए जी। मुल्ला अली कारी रहमतुल्लाह अलैह ने एक बात लिखी है कि मेज पर बैठकर खाना टेबल पर खाने के मुतकब्बिरीन और दुनियादारों की आदत है। वो क्या फरमाते हैं? दुनिया वाले और तकब्बुर वाले, ताकि उनका सर न झुके खाने में, बैठकर खाना खा। हसन बसरी रहमतुल्लाह अलैह का कौल है कि कुर्सी पर खाना बैठकर मेज पर बादशाहों की आदत है, गुलामों की नहीं। इब्न कय्यिम ने लिखा है आप सल्लल्लाहु अलैहि वसल्लम के लिए दस्तरखान जमीन पर बिछाया जाता था, आप जमीन पर बैठकर खाना खाते थे। अब मसला क्या है भाई? मैं तो मसला बयान करता हूं भाई, बुरा नहीं लगाना।
नहीं नहीं नहीं, नहीं, नहीं।
ये मसला है उम्दतुल कारी शरे बुखारी में लिखा है। फरमाते मुल्ला अली कारी ने मुतकब्बिरीन की तरह बैठकर खाना उसको बिदअत करार दिया। क्या करार दिया? और अल्लामा रशीद अहमद गंगोई रहमतुल्लाह अलैह ने लिखा है हमारे जमाने में मेज पर बैठकर खाने में क्रिश्चियन और यहूद के साथ मुशाबिहत लग जाती है। क्या भाई? और नबी सल्लल्लाहु अलैहि वसल्लम ने जिंदगी भर इन लोगों की मुशाबियत इख्तियार नहीं की, जैसे 10 मुहर्रम को भी देखो दो रोजा रखते थे, कहा हम उसकी मुखालिफत करेंगे, कभी नहीं। इसलिए फरमाया अल्लामा रशीद अहमद गंगोई ने कि कुर्सी पर बैठकर खाना मकरूह तहरीमी है, हराम के करीब करीब। अगर माजूर है तो अलग बात है, ये वरना क्या है? हां ये बात बयान फरमाई है, टेक लगाकर खाना भी सुन्नत के खिलाफ है। ये सारे मसाइल लिखे हुए किताबों में, हदीस में है सारे, मैं हदीस समझा रहा हूं आपको। अनस बिन मालिक फरमाते हैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, कोई आदमी हदीस की मुखालिफत करे तो फिर वो काफिर हो जाएगा। हाँ ये हो नहीं सकता, काफिर हो जाएगा। इसलिए न कर सके वो अलग बात है, लेकिन हदीस का मुकाबला न करे कभी भी नहीं। एक आदमी सुन्नत अदा न कर सका अलग बात है, लेकिन एक बार सुन्नत तो है ना, सुन्नत को हकीर समझा, नबी की बात को हक, तो ये काफिर हो जाएगा, क्योंकि ये लहजा जो है बोलने का कुफर है। ये मौलाना याकूब साहब ननोतमी ने लिखा है, इसलिए कभी भी बात समझ में आए सुभान अल्लाह कहो और अल्लाह से दुआ भी करो कि अल्लाह मुझे अमल की तौफीक दे। फिर इंसान है, गलती हो जाती है, असल तो वही है ना, हमें तो तौफीक मांगनी है, हम तो कमजोर है, हो नहीं सकता है,
لیکن اللہ سے مانگنا چاہیے. اللہ نبی کا جو طریقہ ہے وہ میرے زندگی میں اتار دے. آہستہ آہستہ اللہ سے مانگتے رہیں گے تو اس کے لیے کیا مشکل ہے, وہ ہر چیز آسان کر دیتا ہے. انس بن مالک فرماتے ہیں میں بندے, نبی صلی اللہ علیہ وسلم فرماتے ہیں میں بندے غلام ہوں اور اسی طرح کھاؤں گا جس طرح غلام کھانا کھاتا ہے. یہ سارے جو فوائد تھے جو میں نے آپ کے سامنے بیان کر دیے, ٹیک لگا کر کھانے کے بارے میں نقصان بھی بہت ہے, بہت سارے نقصان ہیں معدے میں, اس کے پیٹ میں بہت سارے نقصان ہیں, جس کو یہاں ابن قیم رحمتہ اللہ علیہ کے حوالے سے بیان فرمایا. خود جبرائیل علیہ السلام تشریف لائے اور انہوں نے نبی صلی اللہ علیہ وسلم کو آ کر بتلایا ٹیک لگا کر نہ کھانا. جبرائیل علیہ السلام اوپر سے آئے کہنے کے لیے میرے نبی صلی اللہ علیہ وسلم کبھی ٹیک لگا کر نہیں کھانا, ایسا کھانا جیسے غلام کھاتا ہے. یہ اچھا, پھر اور بہت سارے مسئلے ہیں, کھڑے ہو کر کھانا وہ بھی ممنوع ہے بازار میں کھانا کھڑے کھڑے, اور اسی طرح جوتے کے ساتھ بیٹھ کے کھانا, اور بہت سارے ہیں گرم گرم کھانا ٹھنڈا کھانا, بہت سارے مسائل ہیں. انشاءاللہ پھر رمضان میں اس کو بیان کریں گے, جب مسائل کی باڑی ہوگی نا تو وہاں بہت سارے مسائل سمجھنے جیسے ہیں. ہمیں جو گھر کے مسائل ہمیں پتہ نہیں, باہر کے مسائل دور کی بات ہے, سمجھنا ہی بات. اور پھر کھاتے وقت پھونک مارتے, چائے میں پھونک مارتے ٹھنڈی کرنے کے لیے, وہ سارے مسائل ہیں. اور کھانے کے بعد آدمی کیا الٹا سو جاتا ہے, پیٹ کے بل سو جاتا ہے, کیا کیا نقصان ہے. رات کو اگر نہ کھائیں صرف دوپہر میں کھائیں اپنے پٹلا کرنے کے لیے تو کیا کیا نقصان ہے, یہ ساری باتیں ہیں, بہت سارے ہیں. کھانا کسی نے پھینک دیا تو اس کے کیا حکم ہے حدیث میں, مسجد میں کھانا کس طرح ہے اس کا حکم ہے, اور اس طرح بہت سارے ہیں. نوکروں کے ساتھ کس طرح کھلانا کھانا وغیرہ, سمجھ میں آئی بات. کھلال کرنا کھانے کے بعد, سمجھ میں بات آ رہی ہے, یہ بھی سنت ہے کھلال کرنا, دانتوں میں کھلال کرنا ہے. فرمایا نبی صلی اللہ علیہ وسلم, ایک حدیث سنا دیتا ہوں, یہ حدیث ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی ہے, نبی اکرم صلی اللہ علیہ وسلم فرمایا جس نے کھانا کھایا اور کھلال کیا, چلو جوانوں کے تو دانت برابر ہوتے ہیں لیکن ویسے بوڑھوں کو تو گھس ہی جاتا ہے کچھ نہ کچھ, تو اگر کھلال کیا تو جو کھلال میں نکلے اس کو کھائے نہیں باہر پھینک دے, اس کو کھانا نہیں ہے. اللہ کے نبی کیا فرمایا, اس کو باہر پھینک دے. ہاں حضرت ابن عمر سے منقول ہے کھانے کے ریزے جو داڑوں میں رہ جاتے ہیں وہ داڑوں کو کمزور کر دیتے ہیں. ابن عمر فرماتے ہیں اس زمانے 1400 سال پہلے, تمہاری داڑ کمزور ہو جائے گی, اس کو کھلال سے کیا کر لو نکال لو, اس لیے کہ اس میں جراثیم پیدا ہو جائیں گے پھر وہ داڑوں کو. اس لیے کھانے کے بعد کھلال کرنا, داڑھی کا نہیں دانتوں کا کھلال, ٹوتھ پک بولتے ہیں نا, اس سے کھلال کرنا سنت ہے. جائے بھائی سنت ہے, منہ کی صفائی کا باعث ہے, اور خاص طور پر گوشت کھانے کے بعد, سوکھا گوشت کھانے کے بعد. جی اسی لیے اس کے بارے میں کہ ایک سنت پر ادا, ایک سنت اس جتنی چھوٹی سی سنت کو ادا کرنے سے بھی اللہ تبارک و تعالی 100 شہید کا ثواب عطا. اب دسترخوان کو پھر صاف کرنا, دسترخوان پر کھانے کی ابتدا کیسے ہو, پھر کسی کا بچا ہوا کھانا کیسا ہے, برکت سمجھ کر کھانا کیسا ہے, سب ساتھ میں بیٹھ کر کھانے کی کیا فضیلت ہے, یہ سارے. اکیلے کھانا, پھر اکیلے کھانے کا کیا حکم ہے, اور جماعت کھڑی ہو گئی اور بھوک لگی ہے تو کیا حکم ہے, جمعہ کے دن کھانا کب کھانا چاہیے, جمعہ سے پہلے جمعہ کے بعد حدیث میں کیا ہے. حضرت سہل ابن سعد فرماتے ہیں ہم لوگ جمعہ کے دن جمعہ کے بعد کھانا کھاتے تھے, اور اس کے بعد تھوڑی دیر 10 منٹ 5 منٹ کہلو لا کرتے تھے, اس لیے کہ نبی صلی اللہ علیہ وسلم کی سنت ہے. آپ روزانہ ظہر سے پہلے کھاتے تھے لیکن جمعہ کو جمعہ کے بعد کھاتے تھے, اس لیے کہ جمعہ زوال کے فوراً ہی ادا کر دی جاتی تھی, اور اس کے بعد آرام سے کھانا کھاتے تھے, اس سنت پر بھی ادا ہو جائے. اور پھر کھانے کے بعد 5-10 منٹ ایسے آرام کرنے کے لیے سو جانا, اتنی بڑی سنت ہے اتنی بڑی کہ مجدد الفسانی فرماتے ہیں ایک طرف تم ہزار رکعت نفل پڑھو اور ایک طرف پانچ دس منٹ نبی کی سنت سمجھ کر آنکھ بند کر دو, نیند آئے نہ آئے لیکن قیل اللہ کر کے, تو آپ کو ایک ہزار رکعت سے زیادہ ثواب ملے گا, سنت کا ثواب ہے. سمجھ میں آ رہی بات؟ تو یہ سب باتیں ہیں, بہت ساری باتیں, وقت ہو گیا ہے انشاءاللہ, یہ ساری باتیں ہیں. رمضان بھی آ رہی ہے انشاءاللہ, جب ہمارا ٹائم آئے گا بیانوں کے بعد سب کے, تو پھر ہم ان تمام مسائل کو بیان کریں گے انشاءاللہ. کھانے میں مکھی گر جائے تو کیا حکم ہے, کھانے کی ابتدا نمک سے کرنی چاہیے یا نہیں, کہ میٹھے کھانے سے کرنی چاہیے, سمجھ بات آ رہی ہے؟ غیر مسلم کے ہاتھ کی بنی ہوئی چیز کھانا کیسا ہے, پکوڑے وغیرہ بہت ساری چیزیں بناتے ہیں, کیا اس کو کھا سکتے ہیں کیا ہے, وہ سب مسائل ہے. یہ سب مسائل کو سمجھنا چاہیے. ہم زندگی میں صرف موٹی موٹی بات سمجھتے ہیں, جو خاص باتیں جس کو ہم سنت کے خلاف کرتے ہیں, اللہ پاک ہم سب کو سمجھنے کی توفیق نصیب فرمائے. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم لك الحمد كله ولك الملك كله وبيدك الخير كله وإليك يرجع الأمر كله وعلانيته وسره لك الحمد إنك على كل شيء قدير. يا أرحم الراحمين يا ذا الجلال والإكرام, يا حي يا قيوم, يا حنان يا منان, يا حنان يا منان, يا حنان يا منان. اللهم صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم. يا الله يا رحمن يا رحيم, يا الله يا رحمن يا رحيم, يا حي يا حي يا قيوم, اصلح لنا شأننا كله ولا تكلنا الى انفسنا طرفة عين. اے اللہ اس پورے مجمع کو قبول فرما, اے اللہ اس پورے مجمع کو قبول فرما, اے اللہ دونوں طرف کے مجمع کو قبول فرما, اے اللہ سب کو, اے اللہ تیرے نبی اکرم صلی اللہ علیہ وسلم کی سچی پکی محبت نصیب فرما, انہی کی محبت میں یہ لوگ دور دور سے اپنے کام کاج کو ادھر ادھر کر کے آتے ہیں, ہماری مائیں اور بہنیں اپنے کام کاج کو چھوڑ کر خاص توجہ کے ساتھ نبی اکرم صلی اللہ علیہ وسلم کی باتوں کو سننے کے لیے مدرسے میں جمع ہوتی ہے. اللہ سب کا آنا قبول فرما, سب کا بیٹھنا قبول فرما, آنے پر جتنے قدم انہوں نے استعمال کیے ہر ہر قدم کو, اور اسی طرح آنے کے ہر راستے کو اللہ ہدایت کا ذریعہ بنا, عافیت کا ذریعہ بنا, مغفرت کا ذریعہ بنا, سکون کا ذریعہ بنا, گھر میں رحمت و برکتوں کا ذریعہ بنا, زندگیوں میں برکت و رحمت کا ذریعہ بنا. اے میرے مالک یا ارحم الراحمین, ہماری پریشانیوں کو دور فرما, مہلک کن بیماریوں سے ہم سب کی حفاظت فرما, مہلک کن بیماریوں سے ہم سب کی حفاظت فرما, مہلک کن بیماریوں سے ہم سب کی حفاظت فرما, حسد بغض کینہ کپت روحانی بیماریوں سے ہماری حفاظت فرما, جسمانی بیماریوں سے ہماری حفاظت فرما, ہماری آل اولاد کی بھی حفاظت فرما, ہماری نسلوں کی بھی حفاظت فرما. اے اللہ ہماری اولادوں کو اور ان کی نسلوں میں قیامت تک یا ارحم الراحمین یا ذا الجلال والاکرام یا حنان یا منان, اے اللہ حافظ قرآن پیدا فرما, اے اللہ محدثین پیدا فرما, مفسرین پیدا فرما, نیک اور صالح اولیاء اور متقین پیدا فرما, ہماری نسلوں میں قیامت تک اے اللہ تیرے محبوب بندے پیدا فرما, تیرے دین کے پرچم لہرانے والے اے اللہ پیدا فرما. اے اللہ پوری امت کی مغفرت فرما, پوری امت کی مغفرت فرما, علماء کی مغفرت فرما, صلحاء کی مغفرت فرما, اس پورے مجمع کی مغفرت فرما. اے اللہ ہمارے ماں باپ کی مغفرت فرما, ہمارے بھائی بہنوں کی مغفرت فرما, ہماری آل اولاد کی مغفرت فرما, ہمارے دوست احباب کی مغفرت فرما, اللہ کے راستے میں خرچ کرنے والوں کی مغفرت فرما, اللہ کے راستے میں تبلیغ کے لیے نکلنے والوں کی مغفرت فرما. یا اللہ یا رحمان, اے اللہ جو ہم سے محبت رکھے تیرے قرآن اور حدیث کی وجہ سے, ایک عالم سمجھ کر, ایک مفتی سمجھ کر, اللہ ان سب کی محبتوں کو تو تیری شاعر شان بدلہ نصیب فرما, ان سارے محبت کرنے والوں کو تیری شان کے مطابق بدلہ نصیب فرما, ان کے اولادوں کو بھی حافظ قرآن بنا, عالم دین بنا, دین کے داعی بنا, مفسر محدث مفتیان کرام میں سے بنا. یا اللہ یا رحمان, ہمارے گھروں کے جھگڑوں کو ختم فرما, آپس میں محبت مبدت نصیب فرما. اے اللہ ہماری ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنا، ہماری اولادوں کو قرۃ عین بنا، نیک اور صالحین میں سے بنا. اے اللہ ہر قسم کے فتنے امڑ کر ہماری طرف رات کی تاریکیوں کی طرح آ رہے ہیں، اے اللہ ان فتنوں سے ہماری اولاد اور نسلوں کی حفاظت فرما اور پوری امت کی حفاظت فرما. اے اللہ ہماری ماں اور بہنوں کی عزت کی حفاظت فرما، جان مال آبرو کی حفاظت فرما، اے اللہ ان کے پردے کی حفاظت فرما. الہ العالمین دنیا میں پردوں کے خلاف، نقاب کے خلاف لوگ حکم لگا رہے ہیں، الہ العالمین ان کے اے اللہ ان کی زبانوں کو بند فرما، اور تیرے نبی کی اور تیرا ایک حکم ہے اس کو جاری اور ساری فرما. اے اللہ وہ کتنے ہی دین کو گرانے کی فکر کرتے ہیں، لیکن اے اللہ تیرا دین گر سکتا ہے، دب سکتا ہے، لیکن ختم نہیں ہو سکتا. اے اللہ تیرے دین کو مضبوط بنا دے، تیرے دین کو مضبوط بنا دے، اور ہم سب کو تیرے دین پر چلنے کی توفیق نصیب فرما دے. اے اللہ ہم پر رحمت کے قطرے نازل فرما. تو کہتا ہوگا تم نالائق ہو، تم پر کیسے رحمت اتاروں؟ میری رحمت تو حضرت عائشہ پر اتاروں گا، حضرت فاطمہ پر اتاروں گا، ام سلمہ صفیہ سودا پر اتاروں گا، صحابیات پر اتاروں گا، ابو بکر عمر عثمان پر. اے اللہ ہم جانتے ہیں کہ وہ نیک تھے، تیرے محبوب تھے، رحمت تو ان پر اتارتا ہے. اے اللہ ہم کمزور ہیں، ہم گنہگار ہیں صحیح، لیکن آخر تیرے بندے ہیں، ہم کہاں جائیں گے؟ اے اللہ تیرے گھر کو چھوڑ کر ہم کہاں جائیں گے؟ تیرے در پر ہی ہم مانگ سکتے ہیں. اے اللہ جو جتنی رحمتیں ان پر اتارے گا، ان کا ایک قطرہ ہم پر بھی اتار دے اور ہماری زندگیوں میں اور ہمارا بیڑا پار فرما دے. اے اللہ جو مانگا عطا فرما، نہ مانگ سکے اپنے فضل سے عطا فرما. اے اللہ دین کا کام کرتے کرتے موت نصیب فرما، نماز پڑھتے پڑھتے موت نصیب فرما، نماز کے درمیان میں موت نصیب فرما، روزے کی حالت میں موت نصیب فرما، سجدے کی حالت میں موت نصیب فرما، ذکر کی حالت میں موت نصیب فرما، قرآن تلاوت کرتے کرتے موت نصیب فرما، اخلاص پر موت نصیب فرما، سنت ادا کرتے کرتے موت نصیب فرما، حج اور عمرہ کرتے کرتے موت نصیب فرما، احرام کی حالت میں موت نصیب فرما، تیرے نبی کے روزے پر اے اللہ ریاض الجنہ میں موت نصیب فرما. الہ العالمین تیری رحمت والی اور رضا والی موت نصیب فرما. اے اللہ اس شعبان میں بیٹیا برکت نصیب فرما. اے اللہ جمعہ کا دین شب برات کا دین ہے، اے اللہ اس مہینے کی جتنی برکات تو نے اٹھاری ہے، اے تیرے نبی نے برکت کی دعائیں کی ہے رجب اور شعبان میں، وہ برکتیں ہم سب کو نصیب فرما، وہ برکتیں ہمیں نصیب فرما. اے اللہ آنے والا دن ہمارے لیے رحمت والا بنا دے، روزے والا بنا دے، عبادت والا بنا دے، مغفرت مانگنے والا بنا دے. جمعرات کی شام کو اور جمعہ کا دن روزے کا اے اللہ ہمارے لیے مغفرت والا بنا دے، اے اللہ رحمت والا بنا دے، عافیت والا بنا دے. اور آنے والا مہینہ رمضان کا بہت قریب ہے، اے اللہ صحت اور عافیت نصیب فرما، اور روزہ رکھنے کی طاقت بھی نصیب فرما، اور روزے کے ساتھ تیری عبادتیں خوشی خوشی ادا کرنے کی توفیق نصیب فرما، روزے کے ساتھ تیرے قرآن کی تلاوت کی توفیق نصیب فرما، روزے کے ساتھ تیرا ذکر کرنے کی توفیق نصیب فرما. اے اللہ تو اپنے محبوب بندوں میں شامل فرما، اور تو نے بیان فرمایا اولہ رحمہ و اوسطہ مغفرہ و آخرہ اتقم من النار، رحمت کے پہلے 10 دن ہے رمضان کے، وہ رحمت ہمیں نصیب فرما، دوسرے 10 دن مغفرت کے ہیں، وہ مغفرت کا پروانہ ہمیں ہماری اولاد کو نصیب فرما. اے اللہ آخری 10 دن جہنم سے آزادی کا ہے، اے میرے مالک پورا مہینہ عطا کر کے اے اللہ عید کے دن تک میں ہمیں جہنم سے آزاد کی نصیب فرما، آزاد کی نصیب فرما، اپنے محبوب بندوں میں شامل فرما. اے اللہ جو مانگا عطا فرما، نہ مانگ سکے اپنے فضل سے عطا فرما، اپنے رحم سے عطا فرما، اپنے کرم سے عطا فرما، تیرے پیارے حبیب کے صدقے عطا فرما. اے اللہ اس مجمع میں جتنی مائیں اور بہنیں اور جتنے بھائی یہاں بیٹھے جن کی آمین تجھے محبوب ہے، ان کی آمین کے ساتھ ہماری آمین کو ملا کر ہماری دعا اور توبہ کو قبول فرما. وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وصحبہ اجمعین برحمتک.